यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। जलवायु संकट न्यूनीकरणका लागि साझा कूटनीतिक सहकार्य सुदृढ़ बनाउनु पर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड़। हमासले बन्धक बनाएका विपिन जोशीको रिहाईका लागि सरकारले हरसम्भव प्रयास गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। पहिरोमा पुरिएर म्याग्दीमा निर्माणाधीन राहुघाट जलविद्युत आयोजनाका दुई मजदूरको मृत्यु, पाँच घाइते। आगामी कार्तिक 17 गते रूपन्देही क्षेत्र नम्बर 3 हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा 26 राजनैतिक दल दर्ता। र रूस युक्रेन युद्ध अन्त्य गर्ने बारे व्हाइट हाउसमा भएको वार्ता सकारात्मक, पुटिन र जेलेन्स्की बीच छिट्टै भेटघाट हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी।
विदेश गए परि चिन्ता किन गर्ने,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने,
जहाँ भए पनि पाउनु होस् हामी सँगै,
कल गर्नुहोस् डेटा चलाउनुहोस् संसार भरि सजिलै,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारु गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। जलवायु परिवर्तनको असर न्यूनीकरण र हिमाली क्षेत्र संरक्षणको लक्ष्य सहित हिन्दू कुश हिमालय संसदीय सम्मेलन हिजोदेखि काठमाण्डुमा शुरू भएको छ। सम्मेलनको हिजो उद्घाटन गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु संकट न्यूनीकरणका लागि साझा कूटनीतिक सहकार्य सुदृढ़ बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रपति पौडेलले हिमाल वन र खेतीयोग्य भूमिबाट पाइने पानी, अक्सिजन र उर्वरता जलवायु परिवर्तन का असरले संकटमा परेको बताउनुभयो। राष्ट्रपति पौडेलले वैज्ञानिक तथ्य र जनताको मागलाई आधार मानेर जलवायु तथा जैविक विविधता संरक्षणका नीतिहरू तर्जुमा गर्न आवश्यक रहेकोमा पनि जोड़ दिनुभयो। सम्मेलनमा परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवाले जलवायु संकट अब दैनिक वास्तविकता बनेको बताउनुहुँदै कार्बन उत्सर्जन घटाउन र जलवायु परिवर्तनको क्षति रोक्न सबै राष्ट्रले तुरन्त कदम चाल्नु पर्नेमा जोड़ दिनुभयो। वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले सम्मेलनले हिमाली क्षेत्रको संरक्षण र जलवायु असर न्यूनीकरणका लागि सबै देशबीच साझा संवाद र नीति निर्माणको अवसर प्रदान गरेको बताउनुभयो। सम्मेलनका सहभागीहरूले तापक्रम, वर्षा र हिमपातमा देखिएको असामान्यता र त्यसको जलस्रोतमा परेको असरलाई जोड़ दिनुहुँदै वातावरण मैत्री र दिगो विकासप्रति प्रतिबद्ध रहेको बताउनु भएको छ। आजसम्म चल्ने सम्मेलनमा नेपाल सहित हिन्दू कुश हिमालय क्षेत्रभित्र पर्ने विभिन्न देशका प्रतिनिधिहरूको सहभागिता रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपाल फ्रेमवर्क 2076 समय सापेक्ष विस्तार र नेपाल टेलिकमको कार्यप्रगति बारे हिजो जानकारी लिनुभएको छ। सूचना तथा संचार प्रविधिको उपयोग गरेर सुशासन, विकास र समृद्धिको गतिलाई तीव्रता दिनुपर्नेमा जोड़ दिँदै आउनुभएका प्रधानमन्त्री ओलीले संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङ, सचिव राधिका अरियालले नेपाल सरकारबाट हालै राष्ट्रिय आर्टिफिशियल इन्टेलिजेन्स एआई नीति 2082 स्वीकृत भएको सन्दर्भमा डिजिटल नेपाल फ्रेमवर्कलाई थप विस्तार र समय सापेक्ष परिमार्जनका लागि मन्त्रालयले गृह कार्य शुरू गरेका बारे प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको छ। प्रस्तावित डिजिटल नेपाल फ्रेमवर्कमा डिजिटल इको सिस्टमको पूर्वाधार, पहुँच, क्षमता विकास र रूपान्तरणको अवधारणा समावेश गरिएको छ। प्रस्तावित नयाँ फ्रेमवर्क मन्त्री परिषदबाट स्वीकृतिपछि कार्यान्वयनमा आउनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलमा हमास समूहले बन्धक बनाएका विपिन जोशीको सुरक्षित र शीघ्र रिहाईका लागि नेपाल सरकार हर सम्भव पहलमा जुटिरहेको बताउनु भएको छ। वहाँले हिजो सामाजिक सञ्जाल मार्फत जोशीको शीघ्र रिहाईको पहल गर्नु सरकारको जिम्मेवारी रहेकोले हर सम्भव पहलमा जुटिरहेको जानकारी दिनुभएको हो। विपिनको सुरक्षित र शीघ्र रिहाई सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाड़ी क्षेत्रका दूतावास मार्फत निरन्तर संवाद गरिरहेको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुराना पार्टीहरूले केही गर्न सकेनन् भन्ने अति रंजित र नकारात्मक भाष्य निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने कोशिश भइरहेको बताउनु भएको छ। पार्टीको शुभेच्छुक संस्था समन्वय विभागद्वारा हिजो केन्द्रीय कार्यालय सानेपामा आयोजित अन्तर्क्रिया तथा तीजको शुभकामना आदान प्रदान कार्यक्रममा सभापति देउवाले कुनै पनि भ्रममा नपरी पार्टीलाई बलियो बनाउन लाग्नुपर्नेमा जोड़ दिनुभयो। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक सम्बन्धी समिति सचिवालयले तयार पारेको प्रतिवेदन पेश भएको छ। समितिको हिजो बसेको बैठकमा समिति सचिवालयले प्रतिवेदनमा दोहोरिएका विषय हटाई नमिलिएका विषयमा भाषा मिलाएर तयार गरेको विद्यालय शिक्षा विधेयक सम्बन्धी प्रतिवेदन पेश गरेको हो। यस्तै हिजोको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विपन्न विद्यार्थीलाई 2.5% आवास सुविधा दिने गरेको प्रस्तावमा सांसदहरू सहमत हुन नसकेपछि यस विषयमा आगामी बैठकमा थप छलफल गरी निर्णय गर्ने तयारी भएको छ। संघीय निजामती सेवा विधेयकमा संविधान संघीयता समानुपातिक समावेशिता र पारदर्शितामा विशेष ध्यान दिनुपर्नेमा सांसदहरूले जोड़ दिनुभएको छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा विधेयकमाथि हिजो भएको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले सबै तहका कर्मचारीहरूको वृत्ति विकासका लागि समान व्यवस्था गर्नुपर्ने सरूवा र बढ़ुवालाई पारदर्शी र व्यवस्थित बनाउनुपर्ने बताउनुभयो। बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती नेउपानेले कर्मचारी सरूवा बढ़ुवा प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन संघीय निजामती सेवा विधेयक महत्वपूर्ण हुने बताउनुभयो। राष्ट्रिय सभाको बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा आज दिउँसो 1:15 बस्दैछ। आजको बैठकमा शहरी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने कार्यसूची रहेको छ। बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले राष्ट्रिय निकुञ्ज हरूसँग सम्बन्धित नीतिगत समस्या सम्बन्धी अध्ययन प्रतिवेदन 2082 सभा समक्ष पेश गर्नुहुनेछ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सामाजिक सञ्जाल सम्बन्धी विधेयक 2081माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची तय भएको संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले जानकारी दिनुभयो। यसै गरी अर्थ समिति र कानून न्याय तथा मानवाधिकार समितिको बैठक बस्दैछ। अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम रहेको छ। कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा नेपाल कानून व्यवसाय परिषद दोस्रो संशोधन विधेयक 2081 दफावार छलफल गर्ने कार्यसूची रहेको छ। म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत आयोजनाको बाँध क्षेत्रमा हिजो दिउँसो पहिरोमा पुरिएर ज्यान गुमाएका दुईजना र घाइते 5 मजदूरहरूको पहिचान खुलेको छ। रघुगंगा गाउँपालिका 4 दगनामको फेदीमा निर्माणाधीन आयोजनाको बाँधमा पहिरोमा पुरिएर दुईजनाको मृत्यु र 5 घाइते भएका हुन्। बागलुङको तमान खोला गाउँपालिका 1 22 सुजन बुढामगर र चितवनका अन्दाजी 45-46 लालबहादुर सुनारको घटनास्थलमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो। पहिरोमा पुरिएर घाइते भएका भारतको गोपाल गंगाका 55 धरम कुशवा बिहार सासाराम जिल्लाका 55 भैयाराम चौधरी र बाराको निजगढ़ नगरपालिका 7 40 कुमार थापा मगरलाई उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको छ। सर्लाहीको बागमती नगरपालिका 5 32 गणेश बहादुर मगर र रोल्पाको सुन छहारी गाउँपालिका 3 33 चुमान पुनको बेनी अस्पतालमा उपचार भइरहेको छ। बाँधमा काम गरिरहेको अवस्थामा 81 भीरबाट पहिरो खसेको प्रत्यक्षदर्शीले बताएका छन्। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावर प्रवर्धक रहेको 40 क्षमताको आयोजनाको सिभिल ठेकेदार भारतीय जयप्रकाश एसोसिएट्सका मजदूरहरू पहिरोमा पुरिएका हुन्। सप्तरीको खड्क नगरपालिका छमा श्रीकृष्ण जन्माष्टमीको मूर्ति सेलाउने क्रममा पोखरीमा डुबेर हिजो साँझ एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा खड्ग नगरपालिका सातका 18 वर्षीय राजा चौधरी रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो। त्यस्तै घोंगी टिप्न गएका बेला वडा नम्बर 2 सीतापुरका स्थानीय सजनी सदाको पोखरीमा डुबेर मृत्यु भएको छ। भारतीय सरकारले नेपाली सेनालाई केही थान सवारी साधन घोड़ा र विपद पछिको घटनाको अनुसन्धान कार्यमा प्रयोग हुने कुकुर सहयोग स्वरूप उपलब्ध गराएको छ। नेपालको 2 दिने भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिश्रीले सैनिक मुख्यालय जंगी अड्डामा हिजो आयोजित कार्यक्रममा ती सहयोग हस्तान्तरण गर्नुभएको हो। भारतबाट 6 थान सवारी साधन 5 वटा घोड़ा तथा विपदका घटनापछि खोजी र अनुसन्धानमा सहयोग पुर्याउन सक्ने तालिम प्राप्त 2 कुकुर प्राप्त भएको छ। यसअघि प्रधान सेनापति अशोकराज सिग्देल र विदेश सचिव मिश्रीबीच सैनिक मुख्यालय जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको थियो। भेटका अवसरमा 2 देशबीचको सहयोग सम्बन्ध र आपसी हितका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा डायलासिस सेवा शुरू भएको छ। मृगौलाका बिरामीका लागि महत्वपूर्ण र अत्यावश्यक डायलासिस सेवा जुम्लामै शुरू भएपछि बिरामीलाई सहज हुने प्रतिष्ठानका उपकुलपति डाक्टर पूजन रोकायाले बताउनुभयो। निर्वाचन आयोगले आगामी कार्तिक 17 गते रूपन्देही क्षेत्र नम्बर 3 हुने उपनिर्वाचनका लागि 26 राजनीतिक दल दर्ता गरेको छ। दल दर्ताका लागि पुगेका 27 राजनैतिक दलमध्ये कानूनी रित पूरा भएका 26 दललाई आयोगको हिजोको निर्णय अनुसार दर्ता गरिएको सहसचिव एवं प्रवक्ता नीता पोखरेल अरियालले जानकारी दिनुभयो। उहाँका अनुसार नेपालको संविधानको धारा 271 र राजनैतिक दल सम्बन्धी ऐन 2073 दफा 48 बमोजिम उपनिर्वाचनका लागि दल दर्ता गरिएको हो। पछिल्लो समय काठमाण्डौ उपत्यका लगायत देशका धेरै जिल्लामा डेंगूको संक्रमण बढ़दै गइरहेको छ। उपत्यकामा केही दिन अघि डेंगूका कारण एकजनाको मृत्यु समेत भएको छ भने आगामी दिनमा डेंगूको संक्रमण थप बढ़न सक्ने भएकाले सचेत रहन सरुवा रोग विशेषज्ञहरूले सुझाव दिएका छन्। संवाददाता सरिता खनालको रिपोर्ट।
इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार हालसम्म देशका 74 जिल्लामा डेंगूको संक्रमण देखिएको छ। महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार गण्डकी प्रदेशमा सबैभन्दा बढ़ी डेंगूका संक्रमित पुष्टि भएका छन् भने बागमती प्रदेशमा पनि यो क्रम बढ़दै गएको छ। विगतमा डेंगूका कारण बालबालिका वृद्ध वृद्धा गर्भवती महिला दीर्घरोगी लगायतका बढ़ी संक्रमित हुने गरेको भए पनि केही दिन अघि मात्रै अन्य कुनै पनि स्वास्थ्य समस्या नरहेको र टेकु अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराइ रहेको एकजना 24 वर्षको युवाको मृत्यु भएसँगै यसले डेंगू कड़ा हुँदै गएको हो कि भन्ने प्रश्न समेत खड़ा भएको बताउनुहुन्छ सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर फुन।
हप्तेपछि तथ्याङ्कले बढ़ेको देखाइरहेको छ संक्रमितको संख्या। दुर्भाग्यवश एकजनाको मृत्यु केही दिन अगाडि भयो। त्यो मृत्युले केही प्रश्नहरू उठाएको छ। युवा थियो 24 वर्षको, उहाँको चाहिँ रगतको प्रोफाइलहरू हेर्ने भने त्यस्तो एकदमै खराब थिएन, दीर्घरोगी थिएन। जुन एउटा जोखिम समूहका भन्ने गर्थ्यौं हामीले, ज्येष्ठ नागरिक, दीर्घरोगी अथवा गर्भ
हाल लगातार जसो पानी परिरहेकाले डेंगूको संक्रमण तीव्र गतिमा नफैलिने भए पनि पानी पर्न रोकिएपछि यो क्रम थप बढ्न सक्ने चिकित्सकहरूको भनाइ छ। शुरूमा भाइरस छिरेपछि शरीरमा रोगसँग लड्ने क्षमता एन्टीबडी नबन्दासम्मको समयमा लामखुट्टेले टोकेमा शरीरको भाइरसले लामखुट्टेमा संक्रमण हुन्छ। एकपटक लामखुट्टे संक्रमित भएपछि उसका वंशजहरूमा समेत संक्रमण हुने गर्छ। त्यसैले संक्रमणको लक्षणहरू देखिएमा घरमै स्वास्थ्य लाभ गर्दा संक्रमण थप बढ़न सक्ने र जटिल अवस्था सृजना हुन सक्ने भएकाले समयमै स्वास्थ्य संस्थामा गई स्वास्थ्य परीक्षण गर्नुपर्ने जनस्वास्थ्यविदहरूको सुझाव रहेको छ। पुनः सरुवा रोग विशेषज्ञ डाक्टर फुन।
केही दिनदेखि केही डेंगूका बिरामीहरू भर्ना हुने क्रम परेको छ। सामान्य भएको अवस्थामा त भर्ना हुन त आउँदैन मानिसहरू। यसले पनि देखाउँछ कि बिस्तारै कडा देखिने डेङ्गु चाहिँ बढ्दै गएको अवस्था छ, पानी रोकिने बित्तिकै त्यो डेङ्गु बढ्ने सम्भावना छ। कारण चार बान्ता आउनु, पेट हस्ताते दुख्नु, भिजा नाकबाट रगतहरू आउनु, अत्यधिक आलस्य हुने, यो डेङ्गु वार्निङ साइनको मुख्य संकेतहरू हो। र पेटमा छातीमा पानी जमेको देखिन्छ, रगतमा प्लेटलेटको संख्याहरू घटेको देखिन्छ, कलेजोको आकार बढेको देखिन्छ, यस्तो देख्यो भने जटिल डेङ्गु हुन सक्ने सम्भावना अत्यधिक बढेर जान्छ। त्यो बेलामा चाहिँ तपाईँहरू हामी कतै घरमा स्वास्थ्य लाभ गर्छु भनेर बसिरहेको छ भने त्यसरी चाहिँ नगर्छ।
केही दिनदेखि कडा देखिने डेङ्गुको संक्रमणका कारण देशका विभिन्न अस्पतालमा भर्ना हुनेको संख्या बढ्दै गएको र आगामी दिनमा यसको संख्यामा थप वृद्धि हुन सक्ने भएकाले यसबाट बच्न सबै सचेत रहनुपर्ने र थप सचेतना फैलाउनु पर्ने आवश्यकता रहेको स्वास्थ्यविदहरूको सुझाव छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगू संक्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैलाई आग्रह गरेको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौं।
विज्ञापन बोर्डले प्रचलित ऐन कानून नियम विपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट संघ क्यानलाई सचेत गराएको छ। क्यानले गत मंगिर 15 पुष 6 गतेसम्म आयोजना गरेको नेपाल प्रिमियर लीग एनपीएलका खेलहरू फर्स्ट सेन्चुरी मीडिया नामक विदेशी कम्पनी मार्फत स्टार स्पोर्ट्स च्यानलबाट विज्ञापन सहित प्रसारण गरेको, जुवा खेलाउने विभिन्न साइट लगायतमा ब्याटिङ गराएको भन्ने उजुरीपछि बोर्डले उक्त निर्णय गरेको बोर्डका प्रवक्ता एवं प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीले जानकारी दिनुभयो। विभिन्न ठाउँमा पार्किङ गरिरहेका विभिन्न सवारी साधनबाट पेट्रोलियम पदार्थ चोरी गर्दै हिँड्ने गिरोहलाई प्रहरीले हिजो पक्राउ गरेको छ। चागु नारायण नगरपालिका 3 झौंखेल स्थित एउटा इटा भट्टामा रोकिराखेको निसान ट्रकबाट डिजेल चोरी गर्दै गरेको अवस्थामा स्थानीयले गिरोहका 4 पक्राउ गरी प्रहरीलाई बुझाएका हुन्। कैलालीमा अझै पनि बाल विवाहको क्रम रोकिएको छैन। कलिलै उमेरमा विवाह हुँदा किशोरीहरूमा स्वास्थ्य जोखिम बढ़न थालेको छ। कैलालीको टीकापुरबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
सरकारी निकायहरू र विभिन्न संघ संस्थाले जनचेतना र कानूनी सचेतना फैलाए पनि बाल विवाह रोकिएको छैन, जसका कारण किशोरीहरूको स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको छ। कैलालीको टीकापुर नगरपालिका वडा नम्बर 1 विशाल नगरकी भारती बिक।
हात खुट्टा दुख्ने अनि पेट दुख्ने, कमजोरी भएको बलट धेरै बगिरह, बिहे गरे भन्दापछि तल्लो पेट दुखिरहन्छ, ढाड दुखिरहन्छ।
16 बिहे गरेकी विशाल नगरकै निरा बुललाई पनि प्रशस्तै स्वास्थ्य समस्याहरू छन्। निरालाई सेतो पानी बग्ने, हात खुट्टा दुख्ने, पोल्ने, धेरै निद्रा लाग्ने गरेको बताउनुहुन्छ।
हात खुट्टा गल्ने अनि सेत पनि बग्ने, ज्यादा निद्रा लाग्ने, सुते भने थाहा नपाउने।
13 उमेरमा विवाह गरी 14 उमेरमै बच्चा जन्माएकी विशाल नगरकै अर्कै किशोरी अनिता बिक पनि शरीर कमजोर भएको र अहिले पश्चाताप भएको बताउनुहुन्छ।
समस्याहरू धेरै समस्या हुन्छ, उस टाइममा थाहा भएन, अहिले अब थाहा भयो। अब हामी जस्तो अरू केटीहरूले नगर्नु परोस् अनि हाम्रो जस्तो अरू नारीहरूलाई नहोस्।
14 उमेरमा विवाह गरी 15 उमेरमा बच्चा जन्माएकी निमा सुनार बच्चा साह्रै कमजोर भएकाले बचाउन धेरै मेहनत गर्नु परेको बताउँछिन्। अब आउने दिनमा कुनै पनि किशोर किशोरीहरूले बाल विवाह नगर्नु र विवाह गर्नु परे परिपक्व उमेर भइसकेपछि मात्र गर्नुपर्ने उहाँको भनाइ छ। किशोरी अवस्थामा बिहे गर्दा केटा पनि किशोर नै हुने भएकाले पारिवारिक जिम्मेवारी, सुत्केरीका लागि आवश्यक पोषण र स्याहारको कमी हुने गरेको र स्वास्थ्यमा केही न केही समस्या भइरहेको स्थानीय बबिता बिक बताउनुहुन्छ।
खासै केही पनि हामीलाई त्यति दिमाग पनि पुगेन, अब बाल विवाहमा त्यति बेला बाल विवाह गर्दाखेरि यस्तो हुन्छ भन्ने त्यति जनचेतना मिलेको थिएन। त्यही भएर
सुदूरपश्चिमका पहाड़ी जिल्लाबाट आएका वयस्कहरू पनि 14-15 पढाइ लेखाइ काम केही छैन, बरू बिहे गर भनेर उक्साउने गरेका, साथीभाइको लहलैमा लागेर बिहे गर्ने, एक अर्काको सिको गर्ने गरेका कारण बाल विवाह बढ्दै गइरहेको छ। टीकापुर नगरपालिकाका जनस्वास्थ्य निरीक्षक धर्मसिंह बटालाका।
हाम्रो पुरै टीकापुरको गर्भवती संख्या 1977 जना छ, त्यसमा 20 वर्ष मुनिका गर्भवती हुने 51 जनाले स्वास्थ्य संस्थामा सेवा लिए, ती 51 जनाले बच्चा पनि जन्माए, अरू यो 98 जनाले परिवार निजनको सेवा पनि लगे।
कम उमेरका आमाले जन्माएका बाल बालिकाको कानूनी दर्तामा समेत समस्या आउने गरेको छ। ईश्वर साउद, रेडियो नेपाल, टीकापुर, कैलाली।
झापामा लम्पी स्किन रोगबाट 437 पशु चौपाया मरेका छन् भने 15,158 चौपाया प्रभावित भएका छन्। साउन मसान्तसम्मको तथ्याङ्क अनुसार 3,804 चौपाया लम्पी स्किन रोगबाट संक्रमित भएका पशु सेवा विज्ञ केन्द्र झापाले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्न रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की बीच छिट्टै भेटवार्ता गराउने घोषणा गर्नुभएको छ। व्हाइट हाउसमा युक्रेनी राष्ट्रपति र युरोपेली नेताहरूसँगको भेटवार्तापछि ट्रम्पले जेलेन्स्की र पुटिन बीच छिट्टै भेटवार्ता हुने दावी गर्नुभयो। उहाँले रूसमा युद्धरत देशका दुई राष्ट्रपति पुटिन र जेलेन्स्की बीच द्विपक्षीय भेटघाट गराउने र त्यसपछि आफू पनि सहभागी हुने त्रिपक्षीय बैठक गर्ने योजना रहेको सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभयो। व्हाइट हाउस वार्तापछि ट्रम्पले पुटिनसँग टेलिफोनमा 40 मिनट छलफल गरी युद्धविरामका लागि वार्ता अगाडि बढ़ाउने सहमति जुटेको जानकारी दिइएको छ। पुटिनले दुई हप्ताभित्र जेलेन्स्कीसँग भेटघाट गर्न सहमति जनाएको र जेलेन्स्कीले पनि कुनै पूर्व शर्त बिना वार्तामा बस्न तयार रहेको बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। रूसको रियाजान क्षेत्रको एक कारखानामा भएको विस्फोटमा कम्तीमा 20 जनाको मृत्यु भएको र 134 जना घाइते भएका छन्। रूसी समाचार एजेन्सी तासका अनुसार घाइते मध्ये 31 जनाको अस्पतालमा उपचार भइरहेको र खोज तथा उद्धार कार्य अझै जारी रहेको जनाइएको छ। नाइजेरियाको सोकोटो राज्यमा डुंगा पल्टिँदा कम्तीमा 40 जना बेपत्ता भएका छन् भने 10 जनालाई जीवितै उद्धार गरिएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
वैकल्पिक विकास वित्त परिचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2082 माथिको दफावार छलफल सकिएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको सोमबारको बैठकले विधेयकमा राखिएको निर्देशक समितिको काम कर्तव्य र अधिकार बाहेकका बुँदामा सहमति जुटाएको छ। समिति सभापति सन्तोष चालिसेले विधेयकको दफावार छलफलका क्रममा भएका संशोधन सहितको प्रतिवेदन तयार पारी पेश गर्न निर्देशन दिनुभएको छ। यसअघि विधेयकमा वैकल्पिक विकास वित्त कोषमा अर्थ सचिव अध्यक्ष रहने गरी संचालक समितिको मात्रै व्यवस्था गरिएकोमा अर्थ समितिले त्यसभन्दा माथि निर्देशक समिति रहने गरी संशोधन गरेको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन प्रसाद आचार्य। अब खेल समाचार।
नेपालले अस्ट्रेलियामा जारी टप एन्ड टी ट्वेन्टी सिरिजमा लगातार तेस्रो खेलमा पराजित भएको छ। नेपाललाई मेनमन स्टार्डसले 31 रनले हरायो। जितको लागि 176 रनको चुनौती पछ्याएको नेपाल 20 ओभरमा 7 विकेट गुमाउँदै 144 रनमा समेटियो। ओपनर कुशल भुर्तेर 25 रन जोडेर पहिलो विकेटको रूपमा पेभलियन फर्किए। लगत्तै भीम सार्की 1 रनमा आउट भए। तेस्रो विकेटको लागि आसिफ शेख र कप्तान रोहित पौडेलले 87 रनको साझेदारी गरे। यो क्रममा आसिफले अर्धशतक प्रहार गरे। रोहित 33 रनमा आउट भए। त्यसपछि आसिफ 53 रन जोडेर रन आउट हुन पुगे। नेपालका लागि उनले नै सर्वाधिक रन जोडे। लगत्तै आश गरिएका दिपेन्द्र सिंह गैरी 1 रनमा आउट भए।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशभर सामान्यतया बदली रही। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराईका केही स्थानमा र मधेस प्रदेश लगायत तराईका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी र बागमती प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.8 डिग्री सेल्सियस र वर्षा 19.4 मिलिमिटर परेको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:37 भयो भने सूर्यास्त भरे साँझ 6:40 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। जलवायु संकट न्यूनीकरणका लागि साझा कूटनीतिक सहकार्य सुदृढ़ बनाउनु पर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड़। हमासले बन्धक बनाएका विपिन जोशीको रिहाईका लागि सरकारले हरसम्भव प्रयास गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। पहिरोमा पुरिएर म्याग्दीमा निर्माणाधीन राहुघाट जलविद्युत आयोजनाका 2 मजदूरको मृत्यु, 5 घाइते। आगामी कार्तिक 17 गते रूपन्देही क्षेत्र नम्बर 3 हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा 26 राजनैतिक दल दर्ता। र रूस युक्रेन युद्ध अन्त्य गर्ने बारे व्हाइट हाउसमा भएको वार्ता सकारात्मक। पुटिन र जेलेन्स्की बीच छिट्टै भेटघाट हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।